नमस्कार, कार्यक्रम जनसरोकारमा स्वागत गर्छु म क्रान्ति सा। कार्यक्रम जनसरोकारमा हामीले जनताको सरोकारसँग जोडिएका र जनताले चासो राख्ने विषयवस्तुहरू उठान गर्दै आइरहेका छौँ। तर आज हामी कार्ल मार्क्सको 201 जन्म जयन्तीका सन्दर्भमा मार्क्सवाद भनेको के हो, नेपालका कम्युनिस्टहरूले मार्क्सवादको सिद्धान्तलाई व्यवहारमा कतिको लागू गरिरहेका छन्, यही विषयमा केन्द्रित भएर छलफल गर्दैछौँ। र आज हामीसँग कुराकानीका लागि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको प्राध्यापन गर्दै आउनुभएका र भारतको जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् जेएनयूका पूर्व विद्यार्थी सुदीप श्रेष्ठ हामीसँग हुनुहुन्छ। सुदीपजी, स्वागत छ यहाँलाई।
धन्यवाद क्रान्तिजी।
अब सुरुमै मलाई पनि त्यति जानकार छैन, हेर्नुहोस्, यो कार्ल मार्क्सको 201 जन्म जयन्ती आज नेपालमा पनि मनाइयो, विभिन्न कार्यक्रम गरेर बिरगन्जमा पनि मनाइयो, बिरगन्जको एउटा कार्यक्रममा तपाईँ आफै पनि वक्ताको रूपमा जानुभएको थियो। यो कार्ल मार्क्सले झन्डै 68 वर्ष अगाडि प्रतिपादन गरेको मार्क्सवादको सिद्धान्त भने चाहिँ के हो, के भन्छ यसले?
यसले 68 वर्ष होइन, अलिक बढी भइसक्यो।
हजुर,
अब कम्युनिस्ट पार्टीको घोषणा पत्रकोलाई मार्क्सवादको एउटा जन्मको आधार लिने हो भनेदेखि त्यो 1848 हो, त्यो झन्डै 170 वर्ष भइसक्यो अहिले।
हजुर,
त्यसरी 68 वर्ष चाहिँ होइन।
हजुर हजुर,
तर त्यो मार्क्सवाद भन्ने बित्तिकै मार्क्स र एङ्गल्सको नाम जोडिएर आउँछ। दुवै सहयोध्याहरूले कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्नुभएको हो र त्यसमा उहाँहरूले एउटा समाज परिवर्तनको, समाज विकासको, समाज परिवर्तनको विचारहरू दिनुभयो होइन, जसलाई कि मार्क्सवादको नामले चिनिन्छ। वास्तवमा मार्क्सवाद के हो भन्दाखेरि, छोटो शब्दमा भन्दाखेरि, यो समाज परिवर्तनको विज्ञान हो। समाज परिवर्तनशील छ, समाज परिवर्तन हुनसक्छ र समाज परिवर्तन गर्न सकिन्छ। मार्क्सभन्दा पहिले पनि वर्गहरू थिए, वर्गहरूको व्याख्या भएका थिए र मार्क्सले के मात्रै भन्नुभयो भनेदेखि, एउटा वर्गले जुन हिजो दास युगमा दासमाथि दास मालिकले शासन गर्थ्यो र पछि सामन्त युगमा सामन्तमाथि सामन्तले चाहिँ किसानहरूमाथि शासन गर्थ्यो, अहिले पुँजीपति युगमा चाहिँ पुँजीपतिहरूले सर्वहारा वर्गमाथि शासन गरिरहेको छ, तर यो शासन गर्ने पद्धति जुन छ यो बदलिन सक्छ होइन। अब नयाँ समाजमा चाहिँ अब शासन भनेको कुरा सर्वहारावर्गले नयाँ समाज सिर्जना गर्छ, त्यो समाजवादी सिद्धान्त हुन्छ होइन। र त्यस कारण यो समाज परिवर्तनको विज्ञान मार्क्सले एउटा थपेको भनेको मूल कुरा भनेको यो हो। यदि मार्क्सले यही सिद्धान्त नै, यो शासन यसै चलिरहन्छ भनेको भए, सायद मार्क्सलाई धेरैले पुँजीपतिहरू वा अरूहरूले यो ईसा मसीहभन्दा पनि माथिल्लो अर्थमा राख्थ्यो होला होइन। तर मार्क्सले के भन्यो भनेदेखि, यो होइन, यो पुँजीवादी यो समाजमा अब शासन पल्टिन्छ, बल्दिन्छ, सर्वहाराले शासन गर्छ, सर्वहाराको हितमा शासन हुनसक्छ, सर्वहारा नेतृत्व गर्न सक्छ, अबको समाज त्यो समाज भनेको समाजवाद हो, त्यो समाज भनेको साम्यवाद हो। मार्क्सवादलाई छोटो रूपमा बुझ्दाखेरि समाज परिवर्तनको विज्ञान भनेर भन्न सकिन्छ यसलाई। र यो विज्ञान यस कारणले हो कि यो वैज्ञानिक कुरामा आधारित छ,
भौतिकवादमा,
यसले द्वन्द्वात्मक भौतिकवादमा आधारित छ होइन। यो ऐतिहासिक भौतिकवाद, इतिहासको विभिन्न कालखण्डको क्रमको निचोड हो मार्क्सवाद। र मार्क्सको एङ्गल्सको शब्दमा भन्ने हो भनेदेखि, मार्क्सले जुन एङ्गल्सले मार्क्सको चिहानमा 1887 होइन, उन 1883 उनको मृत्यु भएपछि 17 तारिक मार्क्सको जुन उनको चिहानमा जुन एङ्गल्सले एउटा श्रद्धाञ्जली व्यक्त गर्दै भनेको छन्, मार्क्सले डार्विनले जुन मानव विकासको इतिहासको एउटा यो कुरा भन्नुभयो होइन, मानव विकासको त्यो यो नेचुरल साइन्समा, त्यसै समाज विज्ञानमा मार्क्सले दिनुभएको कुरा के हो त भन्दाखेरि, त्यो भनेको समाजको वैज्ञानिक परिवर्तन, समाज विकासको वैज्ञानिक नियम के हो त्यो उहाँले भन्नुभयो, त्यो पत्ता लगाउनुभयो। अर्को कुरा मार्क्सले पत्ता लगाउनु भएको अर्को महत्त्वपूर्ण कुरा भनेको अतिरिक्त मूल्यको सिद्धान्त हो होइन।
के हो त्यो?
यो अतिरिक्त मूल्य भनेको यो श्रमिकहरूले जुन काम गरिरहेको हुन्छ होइन, श्रमिकहरूले कहीँ आफ्नो श्रमको काम गरिरहँदाखेरि एउटा निश्चित मूल्य उसले चाहिँ साहुलाई दिइसकेको हुन्छ, त्यो उसले त्यो निश्चित मूल्य साहुलाई दिइसकेको, त्यसपछिको उसको श्रमको जुन अवधि हुन्छ त्यो श्रमको अवधिमा जुन मूल्य उत्पादन उत्पत्ति हुन्छ, उत्पादन हुन्छ, त्यसलाई अतिरिक्त मूल्य भनिन्छ होइन। यसलाई अब नेचुरल इकोनोमीमा भन्दाखेरि, यो पुँजीवादी इकोनोमी शब्दमा भन्दाखेरि सुपर नर्मल प्रफिट भन्न सकिन्छ यसलाई, र मार्क्सवादी भाषामा भन्दाखेरि यो अतिरिक्त मूल्य।
एउटा कुरा अझ मलाई बुझाइदिनुहोस् तपाईँले, जस्तै एउटा सर्वसाधारण नागरिक, आम नागरिकको जीवनमा यो मार्क्सवादको के महत्त्व छ, के फाइदा हुन्छ, अथवा उसको लागि यसले के दिन सक्छ र मार्क्सवाद चाहिँ एउटा आम नागरिकले मन पराउने अथवा पढ्ने अथवा अङ्गीकार गर्ने
आम नागरिक मार्क्सवादको एउटा द्वन्द्वात्मक जुन कुरा छ द्वन्द्वात्मक चिन्तनको जुन कुरा छ त्यो सबै नागरिकले आफूले गरिरहेको नै हुन्छ जस्तै मेरो पनि मनमा तपाईँको पनि मनमा यो ठिक कि बेठिक यो राम्रो कि नराम्रो होइन के गर्दा ठिक हुन्छ के गर्दा बेठिक हुन्छ होइन प्लस र माइनस होइन तल र माथि यो त हामीले देखिरहेको कुरा हो भोगिरहेको कुरा हो होइन त्यो चिन्तनको कुराहरू जुन हामीले के ठिक के बेठिक के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ यो आम नागरिकले एउटा सधैँ जीवनमा भोगिरहेको कुरा हुन्छ र त्यसैलाई नै उनले एउटा विश्लेषणको क्रममा होइन द्वन्द्वात्मक भौतिकवादको विश्लेषणको क्रममा हामीले त्यो प्रयोग गर्न सक्छौँ मार्क्सवाद एउटा त्यो प्रयोग भनेको सत्यको पक्षमा हुन्छ आम सर्वसाधारण जनताको पक्षमा हुन्छ होइन परिवर्तनको पक्षमा हुन्छ हामीले छोटो रूपमा बुझ्दाखेरि त्यो एउटा त्यो कुरा हो
अब भनिन्छ नि मार्क्सवादले कर्ममाथि विश्वास गर्छ तर अध्यात्मवादले भाग्यमाथि विश्वास गर्छ यो भने चाहिँ के हो
मैले अघि पनि भने यो वर्गहरू मार्क्सभन्दा पहिले पनि थिए अहिले पनि छन् मार्क्सले खालि के मात्रै दिनु भनेको वर्गले एउटा वर्गले अर्को वर्गमाथि शासन गर्न सक्छ त्यो भनेको समाजको निर्माता भनेको मान्छे आफै हो होइन उसले आफैले आफ्नो कर्मबाट आफ्नो पाखुराबाट यो समाज बदलिन सक्छ होइन मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादी चिन्तन
मार्क्सवादले यही भनिन्छ कि कर्मबाट मात्रै समाज बदलिन सक्छ तिम्रो जीवन बदलिन सक्छ अथवा तिमीमा परिवर्तन आउन सक्छ भाग्यमा छ होइन अथवा भगवान्लाई र ढुङ्गालाई पुजेर चाहिँ तिम्रो भाग्य अथवा तिम्रो समाज चाहिँ बदलिन सक्दैन भनेर मार्क्सवादले चाहिँ भन्छ
मार्क्सवादले त्यही भन्छ अध्यात्मवादले के भन्छ भनेदेखि यो पृथ्वी यो समाज यो कसैले बनाइदिएको हो होइन हामी चाहिँ त्यसको एउटा पात्र हो हामीले त्यो भनेर मानेर हिँड्नुपर्छ यो हाम्रो हातमा छैन तिमी कर्म गर फलको आशा नगर होइन तर जसले कर्म गर्छ उसले त फलको आशा पक्कै
गर्छ गर्छ नि हो
होइन किन फलको आशा नगरेर
कर्म गर्छ
तर एउटा अध्यात्मवादले चाहिँ एउटा सुपर स्ट्रक्चर एउटा सुपर कुरालाई स्ट्रक्चरलाई राखिदिएको हुन्छ तिमीले खालि कर्म गर्ने गरिदिने मान्छे त अर्कै छ
अर्कै छ
यो संसार अर्कैले बनाएको हो तिमी त्यो पात्र हो आज छ भोलि छैन आज यो लोकमा छ भोलि अर्को लोकमा जान्छ पुनर्जन्म हुन्छ भाग्यको खेल हो होइन यसो भनेर एउटा समाजमा एउटा काल्पनिक कुराहरू जन्माइदिएको हुन्छ होइन अध्यात्मलाई जन्मा भगवान्लाई जन्माइदिएको हुन्छ एउटा पात्रलाई जन्माइदिएको हुन्छ होइन तर मार्क्सले के भन्छ भनेदेखि सर हरेक कुरामा होइन प्रश्न गर हरेक कुरामा आलोचना गर हरेक कुरामा शङ्का गर होइन अनि मात्रै तिमी सत्य कुरा जान्न सक्छौ भन्छ होइन यो मार्क्सको एउटा ठुलो एउटा कुरा
अब यो मार्क्स कार्ल मार्क्सले जुन मार्क्सवादको सिद्धान्त प्रवर्धन प्रतिपादन गरे अनि यसले के भनिन्छ भने यो बौद्धिक र प्राज्ञिक व्यक्तिहरूको मात्रै विषय हो मार्क्सवाद चाहिँ होइन सर्वसाधारणको विषय होइन भनेर पनि भनिन्छ अथवा यो एकदमै जटिल विषय हो त्यस कारण यो शब्द सर्वसाधारणले चाहिँ यो बुझ्नु पर्दैन पढ्नु पर्दैन यो चाहिँ पढ्ने व्याख्या गर्ने बुझ्ने लागू गर्ने चाहिँ बौद्धिक र प्राज्ञिक व्यक्तिहरूले मात्रै गर्नुपर्छ भन्ने कुरो पनि सुनिन्छ साँच्चै के यो मार्क्सवाद जटिल विषय हो पढे लेखेका मान्छेहरूका लागि मात्रै हो यो
त्यसो त होइन होइन मार्क्सवाद चाहिँ साँच्चै भन्दाखेरि यो कसले बढी बुझ्छ भन्दा मजदुरले बढी बुझ्छ यो किनभने मार्क्सले जति पनि
मजदुर त पढे त हुँदैन
म तपाईँलाई एउटा उदाहरण दिन्छु
हजुर
कसरी बुझ्छ भनेदेखि जुन अतिरिक्त मूल्यको सिद्धान्त हो म एउटा तपाईँलाई घटना भन्छु एउटा ठाउँमा एउटा मजदुरले काम गरिरहेको थिएँ
हजुर
काठमाडौँमा एउटा मजदुरले काम गरिरहेको थिएँ त्यहाँ चाहिँ तपाईँको मजदुरहरू बिहान जस्तो प्रायः जस्तो 6-7 बजी आइपुग्छन् र बेलुकी 5 बजीसम्म काम गर्छन् होइन एउटा त्यो डेरीको हिसाब
हजुर हजुर
होइन त्यो ज्याला पनि डेरी हुन्छ
ज्यालादारी
त्यो मजदुरसँग मैले कुराकानी गर्दा उसले के भन्यो त भन्दाखेरि हेर्नुहोस् सर यो अहिले मैले जुन बिहान 7 बजेदेखि 6 बजेदेखि जुन 10 बजेसम्म काम गरेँ यो कामको जुन परिश्रमको जुन मूल्य छ त्यहीँ मेरो परिश्रम भयो त्यो ठेकदारले मलाई जुन काम लगाएको छ त्यसबाट उसले पाइसक्यो
हजुर
अब बाँकी म जुन 10 बजेदेखि 5 बजेसम्म साँझमा काम गर्छु त्यो चाहिँ उसको प्रफिट हो
हजुर
यो अनि मलाई साह्रै घत लाग्यो के घत लाग्यो भनेदेखि अतिरिक्त मूल्य भनेको त्यही हो 7 बजेदेखि 10 बजेसम्म 6 बजेदेखि 10 बजेसम्म काम गर्छ उसले उसको त्यो नेसेसरी लेबर भयो
हजुर
उसको पारिश्रमिक भयो त्यो पारिश्रमिक उसले पाइसक्यो
हजुर
ठेकदारले पाइसक्यो उसले पनि
पाइसक्यो
अब 10 बजेदेखि 5 बजेसम्म जुन काम गर्छ त्यो उसको अब फाइदा भयो त्यो होइन त्यो अतिरिक्त मूल्य भन्यो अनि मैले के भने भन्थेँ उनलाई भाइ तिमीले त यो एकदमै एक लाइनमै मार्क्सवादको व्याख्या गरिदियो अनि मैले उसलाई भने पनि हेर तिमीले जुन कुरा भन्यो व्यवहारको कुराहरू साँच्चैकै मार्क्सले चाहिँ यही कुरा पत्ता लगाएको र यो कुरा चाहिँ झन्डै मान्छेको मस्तिष्कमा 2000 वर्षदेखि होइन यो मूल्यको मुद्रा रूप के हो, कसरी हुन्छ, यो 2000 वर्षदेखि मान्छेले यो भेउ पाउन सकेका थिएन, पत्ता लगाउन सकेका थिएन।
हजुर,
यदि यसको व्याख्या आफ्नो हिसाबले गर्थे, एडम स्मिथले आफ्नो हिसाबमा गर्यो, रिकार्डोले आफ्नो हिसाबमा गर्यो, होइन, तर मार्क्सले एडम स्मिथ र रिकार्डोभन्दा फरक हिसाबमा त्यही कुरालाई लिएर अलिक फरक हिसाबमा गरे, होइन, यो मूल्यको सिद्धान्त। त्यसकारण यो सबैभन्दा बढी मजदुरले बुझ्छ, होइन, यो सबैभन्दा,
तर यो कुरो चाहिँ बुझाउन नसकिएको हो कि जसका लागि उनले यो सिद्धान्त अथवा यो वाद प्रतिपादन गरे, पत्ता लगाए कार्ल मार्क्सले, उही समूहलाई त्यही लक्षित वर्गलाई बुझाउन नसकिएको त हो नि।
यसलाई बुझाउन नसकेको नभनौँ, यसलाई के भनौँ भनेदेखि, जुन हाम्रो मार्क्सवादको जुन एउटा जुन मार्क्सले जुन पुँजी लेखेका छन्,
हजुर,
होइन, त्यो पुँजी किताबदेखि मान्छे तर्छ,
किन
तर्सिन्छन् त भन्दाखेरि, मार्क्सले जुन कम्युनिस्ट घोषणा पत्र त सबैले प्रायः जसो बुझ्छन् त्यो, होइन, त्यो बुझ्छन्, पढेपछि बुझ्छन् त्यो कुराहरू, तर पुँजी पढ्दाखेरि मान्छे पहिलो च्याप्टरमै मान्छे अलमल हुन्छ। किन अलमल? यदि डेभिड हार्भीको कुरा गर्ने हो भनेदेखि, जुन चाहिँ सिटी स्कुल अफ न्युयोर्कको प्राध्यापक हुन् र उनलाई अहिले संसारभरि नै बढी साइट गरिन्छ, होइन, मार्क्सवाद, त्यसलाई हेर्दाखेरि के, त्यो पुँजीमा र त्यो पल सुइजीदेखि लिएर अरूले धेरैले त्यो पुँजीको बारेमा लेखेका छन्, होइन, धेरै विद्वानहरूले, होइन, मोरिस डबदेखि लिएर धेरै विद्वानहरूले लेखेका छन्। उनले डेभिड हार्भीले के भन्छन् भनेदेखि, र पल सुजीको पनि कुरो किताबहरू पढ्दाखेरि, मार्क्सले जुन मिथ विधि प्रयोग गरेका छन् त्यो थ्योरी अफ एब्स्ट्र्याक्सन हो, होइन, त्यो अमूर्त विधि हो, र त्यो अमूर्त विधि उनले पुँजीको पहिलो च्याप्टरमा प्रयोग गरेका छन् आफ्नो। मार्क्सले कहीँ पनि द्वन्द्वात्मक भौतिकवादको बारेमा छुट्टै पुस्तक लेखेका छैन, मार्क्सले कहीँ पनि यो ऐतिहासिक भौतिकवादको बारेमा छुट्टै पुस्तक लेखेका छैन, मार्क्सले कहिले राजनीतिको बारेमा छुट्टै लेखेका, जुन मार्क्सको तीन सङ्गठक अङ्ग भन्छ, लेनिनले भन्नुभयो जस्तै, होइन, आर्थिक, होइन, आर्थिक कुरा उनले चाहिँ अब ब्रिटेनबाट लिएको, एडम स्मिथदेखि ब्रिटेनकोबाट लिएको, होइन, आर्थिक कुराहरू, फिलोसफी कुरा उनले जर्मनीबाट लिएको, होइन, फ्योरबागदेखि र हेगेलदेखि लिएर लिएको थियो, र यो राजनीतिक कुरा चाहिँ उसले फ्रान्सदेखि लिएको, समाजवादी कुराहरू, यो तिनटैको सम्मिश्रण जुन उनको अमूर्त विधि छ, अनि त्यो अमूर्त विधिलाई उनले पुँजीको पहिलो भागमा प्रयोग गरेका छन्, होइन, र त्यो पुँजीको पहिलो भागको पहिलो च्याप्टर जुन वस्तुदेखि सुरु हुन्छ, त्यो 90% मान्छेले त्यो त्यहीँबाट पुँजी पढ्न छोड्छ, होइन, र यदि जो
जटिल भयो
त्यो त्यो उनले अमूर्त बुझ्न नसकेर,
होइन,
तर त्यो फेरि पढ्दै जाँदाखेरि बुझ्न पनि बुझिन्छ, अलिक धैर्य गरेर पढ्दै
बुझिन्छ,
होइन, त्यो अमूर्त विधि, त्यो मार्क्सको दिमागको एकदम फाइनेस्ट भनौँ न एउटा इलिमेन्ट, होइन, जोसम्म एउटा डिस्क्रिप्सनको फाइनेस्ट इलिमेन्ट, उत्कृष्ट विधि उसले त्यहाँ प्रयोग गरेका छन्, त्यसैले त्यो धेरै मान्छेले बुझ्दैनन् त्यो।
अब जस्तै बिचमै रोकेँ मैले, एकदमै उत्कृष्ट विधि जुन भन्नु प्रयोग गर्नुभयो, गुदी कुरा चाहिँ त्यहाँ छ भन्नुभयो, तर मान्छेले सुरुमा पढ्ने बित्तिकै चाहिँ डराउँछन् र त्यो पढ्नै छोडिदिन्छन्। अब त्यसपछि मार्क्सपछिका पुस्ताहरू जुन आए, होइन, मार्क्सलाई बुझेका, मार्क्सवादलाई चाहिँ राम्रैसँग अध्ययन गरेका र अध्येताहरूले चाहिँ त्यसलाई त्यो त्यो उनले जुन कुराहरू लेखाएको छ नि, त्यसलाई के सरलीकरण गरेर लेख्ने काम भएको छैन?
छ, धेरै भएको छ, त्यसलाई सरलीकरण गरेर अब राजनीतिक अर्थशास्त्रको कुराहरू, दर्शनको कुराहरू,
हजुर,
समाजवादको कुराहरू, एङ्गेल्सले पनि त्यसलाई सरलीकरण गर्नुभएको छ, एङ्गेल्स पछि काउस्कीले पनि सरलीकरण गरेको छ, लेनिनले पनि सरलीकरण गर्नुभएको छ, होइन, त्यो माओ त्सेतुङले पनि आफ्नो जीवन दर्शनको कुरामा सरलीकरण गरेको छ, नेपालमा पनि धेरैले सरलीकरण गरेका छन्, होइन, अरू विभिन्न देशमा, इन्डियामा धेरैले सरलीकरण गरेका छन्। तर गुदी कुरो पढ्नलाई मार्क्सले के भन्छन् भनेदेखि, देयर इज नो सिल्क रोड अफ नलेज भन्छ कि,
हजुर,
ज्ञानको, ज्ञानको कुनै त्यो सजिलो बाटो हुँदैन,
अलिक जटिल नै हुन्छ, तपस्या फेरि त्यो अध्यात्म भावको कुरा गरे जस्तो होइन,
ज्ञान प्राप्ति, ज्ञान प्राप्ति गर्नु छ भनेदेखि केही तपाईँले मेहनत गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, त्यसलाई त्यसमा लाग्नुपर्छ, सगरमाथामा सबै त्यस चढ्न
सक्दैन,
होइन, एउटा शिखरमा चढ्नलाई त मान्छेले मेहनत गर्नै पर्छ, अनि त्यहाँ केही पाइन्छ,
केही पाइन्छ।
मार्क्सले यो चाहिँ फ्रान्सको बारेमा, होइन, लेख्दाखेरि मधुरको बारेमा संस्करणमा लेख्दाखेरि यो भनेको छ, होइन, एउटा ज्ञान उच्च स्तरमा पुग्नुको लागि हामीले मेहनत गर्नुपर्छ, र मार्क्सवादले मेहनत गर्नु सिकाउँछ एउटा हामीलाई।
अब भनिसक्यो भने त उसले भाग्यमा विश्वासै गर्दैन त्यो वादले, होइन, भाग्यमा विश्वास गर्ने हुँदैन, भाग्य भन्ने कुरो हुँदै हुँदैन भन्ने कुरा त मार्क्सवादले भनिसकेका छ।
फेरि
उसको भनेको त उसले त मेहनतै हो, कर्म गरेपछि फल पाइन्छ भनेर उसले भन्छ।
यो फेरि यसमा पनि भर पर्छ जस्तो लाग्छ मलाई, किनभनेदेखि मार्क्सले एउटा जुन कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ, जुन त्यो जर्मन सच्चा समाजवादको कुरा गर्दाखेरि होइन एउटा ठाउँमा विकास भएको एउटा ठाउँमा उत्पन्न भएको सिद्धान्त
हजुर
होइन अर्को ठाउँको मान्छेले पढ्दाखेरि अर्को ठाउँको मान्छेले लागू गर्दाखेरि त्यो कतिको उसले बुझेको हुन्छ त होइन सिद्धान्त एउटा विदेशी भाषाको अनुवादको रूपमा त आउँछ आयात त गर्न सकिन्छ तर त्यो कुरा चाहिँ त्यहाँ वस्तु परिस्थिति कस्तो जन्मेको छ त्यो कस्तो वस्तु परिस्थिति त्यो सिद्धान्त जन्मेको छ त्यो वस्तु परिस्थिति आयात गर्न सकिँदैन नि त्यस कारणले गर्दाखेरि यो चाहिँ खास गरिकन जर्मनको बारेमा भन्नुभएको थियो फ्रान्समा त्यतिखेर जुन एउटा सिद्धान्तको जन्म भइरहेको थियो होइन त्यहाँ फ्रान्स भनेको राजनीतिक रूपमा सचेत हो जर्मनभन्दा होइन जर्मनीहरूले फ्रान्समा जुन त्यहाँ समाजवादीहरूको आन्दोलनको जुन कुराहरू ल्याइरहेका थिए त उनीहरूले लागू गर्न खोजेको तर त्यसको प्रतिपादक भइरहेको थियो जर्मनीमा सामन्तवाद हावी थियो
हजुर
त्यसै गरी त्यो मार्क्सले 1848 लेखेको कुरा 1867 लेखेको कुरा हामी नेपालीहरूले हाम्रो तरिकाबाट सोद्धाखेरि त्यो अब
जटिल जस्तो देखिन्छ
वस्तु परिस्थिति फरक छ
त्यही त नमिलेको हो कि
हाम्रो चेतना मार्क्सको चेतनासँग जस्तै भएको छ कि छैन होइन हाम्रो वस्तु परिस्थिति त्यस्तो भएको छ कि छैन होइन अनि हामी बुझ्न सक्छौँ
त्यसो भए नि सुदीपजी अब अलिकति हामी नेपालभित्र फर्क्यौँ होइन हामीले अहिलेसम्म मार्क्सका र मार्क्सवादका कुराहरूमा बढी चाहिँ अहिलेसम्म हामी कुराकानी संवाद गऱ्यौँ अब कम्युनिस्ट भनेको त मार्क्सवादी हुन् नि नेपालका अब सर्वसाधारण कम्युनिस्ट विचारधारा राख्ने अथवा कम्युनिस्ट पार्टीका कार्यकर्ताको कुरा छोडौँ नेपालमा रहेका कम्युनिस्ट पार्टीका नेताहरू आफूलाई एकदमै ठुलो कम्युनिस्ट ठान्ने कम्युनिस्ट नेता भन्ने जो हुनुहुन्छ उहाँहरूले साँच्चिकै मार्क्सवादको त्यो दर्शनलाई चाहिँ आफ्नो व्यवहारमा अङ्गीकार गरेको जस्तो लाग्छ यहाँलाई के देख्नुहुन्छ
अब नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको 2006 सालमा
हजुर
होइन त्यो 1949
पुष्पलाल
श्रेष्ठ स्थापना 5 जना स्थापना गर्नुभयो त्यो 2006 साल भनेको 1949 भनेको जुन ओरिजिनल कम्युनिस्ट पार्टी घोषणा पत्र मार्क्स र एङ्गेलले लेख्नुभयो 1848
हजुर
त्यसको तपाईँले हेरेपछि 101 वर्षपछि बल्ल नेपाल मार्क्सवाद भित्रियो भन्न सकिन्छ होइन सैद्धान्तिक हिसाबमा एकीकृत त्यो कम्युनिस्ट पार्टी स्थापना भएपछि अब 101 वर्षमा अब हामी कहाँ भित्रिँदाखेरि त्यहाँको समाज जर्मनीको समाज युरोपको समाज कहाँ पुगिसक्यो 101 वर्षमा अनि हामी बल्ल त्यसलाई अङ्गीकार गर्न खोज्दैछौँ
हजुर
भनेपछि त्यहाँ चेतना होइन त्यहाँ वस्तु परिस्थिति ले ठ्याक्कै हामीले त्यो लिन सकेकै सकेन केही यसलाई यी संस्थापकहरूले होइन एउटा त्यागको हिसाबमा बलिदानको हिसाबमा कम्युनिस्ट पार्टीको आफ्नो हिसाबमा सिद्धान्त व्याख्या त गरेका छन् होइन केही त्यागबाट उनीहरूको आजीवन होइन प्रवास पनि बसेका छन् दुःख कष्ट झेलेका छन् सबै गरेका छन् कोही जेल नेल परेका छन् शहीद भएका छन्
त्याग
परिवार सबै भएका छन् नभएको छन् त्यस कारणले जसले त्यस्तो काममा लागे उहाँहरूले मार्क्सवादको मार्क्सकै दिमाग नबुझे पनि त्यसको सार त यो समाज परिवर्तनको हो परिवर्तन गर्नुपर्छ भन्ने लागे नै हुन् तिनीहरू
हिङ नभए पनि हिङ बाँधेको टालो भन्न खोज्नु भएको
होइन होइन उहाँहरूले मार्क्सकै दिमाग त सबै नबन तर यो समाज परिवर्तनको राम्रो विज्ञान हो
भन्ने
यसलाई चाहिँ आत्मसात गरेर लाग्नु पर्छ हाम्रो परिश्रम तर जब सत्तामा पुग्छन् होइन सत्तामा पुगेपछि सबै मार्क्सवादीहरू एउटै किसिमको हुन्छ भन्छ जस्तै एउटा क्लासमा सर टिचरले पढाइरहेको हुन्छ सबै विद्यार्थी उस्तै हुन्छ भन्न सकिँदैन
हजुर
होइन त्यसैले विभिन्न परिवेशबाट व्यक्तिहरू नेता भएका हुन्छन्
हजुर
सामाजिक सङ्घर्ष विद्यार्थी सङ्घर्ष किसान सङ्घर्ष विभिन्न सङ्घर्षबाट नेतृत्व आएको हुन्छ त्यो सङ्घर्ष जुन ठाउँमा भइरहेको छ त्यो ठाउँको वस्तु परिस्थिति कस्तो छ त त्यहाँ सामन्तवाद कति छ त्यहाँ पुँजीवादको विकास कस्तो भएको छ त्यहाँ विदेशी पुँजी स्वदेशी पुँजीको विकास कस्तो भएको छ उद्योग धन्दाको विकास कस्तो भएको छ त्यहाँको शिक्षाको विकास कस्तो भएको छ त्यहाँ वर्ग सङ्घर्षहरू कसरी चर्केर गएका छन् यो सबै कुराहरूले त्यहाँको व्यक्तिको त्यहाँको नेताको चरित्र विचारलाई असर पार्छ होइन तर अब हामी जुन नेपालको केही हुन त सबै नेता त्यस्तो नभनौँ तर मान्छेले कसलाई हेर्छन् जो सत्तामा छन् पदमा छन् त्यसको विचार त्यसको आचरणबाट प्रभावित भइरहेको हुन्छ
हजुर
आम नेताको भन्दा आम साधारण भन्दा तर यहाँ केही केही हिजो आजको नेताहरूलाई हेर्दाखेरि होइन विभिन्न आध्यात्मिक चिन्तनमा होइन लागिरहेको देखिरहेको होइन जुन कि त्यसको गुणगान गरिरहेको हामी जुन देख्छौँ त्यो मार्क्सवादसँग कतै पनि मेल
अलिकति मैले मेरो प्रश्नलाई अलिकति सरलीकरण गरेँ
होइन
जस्तै यहाँले अघि पनि भनिसक्नुभयो मार्क्सवादले भाग्यमा विश्वास गर्दैन कर्ममा विश्वास गर्छ अध्यात्मवादले भाग्यमा विश्वास गर्छ त्यो सँगसँगै भाग्यमा विश्वास नगरेपछि काम त गर्नै पर्छ त्यो सँगसँगै मार्क्सवादकी ले चाहिँ के भन्छ नि भाग्यमा विश्वास नगर्दा पूजापाठ गर्ने, भगवान्लाई ढोग्ने, ढुङ्गा ढोग्ने, भेटी चढाउने, बलि चढाउने, महायज्ञ गर्ने, होइन जस्तै जन्म मृत्युको कर्मकाण्ड गर्ने यी सबै कुराहरूलाई त अस्वीकार गरेको छ। तर नेपालका ठुला ठुला कम्युनिस्ट पार्टीका ठुल्ठुला नेताहरू त गर्नुहुन्छ नि, घन्टी बजाउनु भएकै छ, मन्दिरमा गएर ढुङ्गा र मूर्तिलाई ढोग्नु भएकै छ, चाडपर्वमा परेको बेला बलि पनि चढाउनु भएकै छ, जन्म र मृत्युको कर्मकाण्ड गर्नुभएकै छ भनेर मैले यहाँ जोड्न खोजेको कि त्यो पनि मार्क्सवाद हो।
अब यसलाई कस्तो भन्छ, यो मार्क्सवादको एउटा चुनौती हो मलाई यो भन्छ।
हजुर,
चुनौती कसरी हो भन्दाखेरि, जब कम्युनिस्ट पार्टी भोटको राजनीतिमा गयो, संसदीय राजनीतिमा गयो,
हजुर
होइन, संसदीय राजनीति भोटको राजनीतिमा गइसकेपछि कतिलाई के लाग्लान् भनेदेखि, यो ठाउँमा पूजापाठ गर्ने मान्छेहरू बढी छन्, त्यहाँ गएर मैले पनि पूजापाठ गरिदिएपछि भोट आउँछ,
हजुर,
कहीँ मान्छेको संस्कृति त एउटा किसिमको हुन्छ,
होइन,
त्यो संस्कृतिको विकास लामो समयदेखि भएको हुन्छ,
हजुर,
तर धर्म भनेको साँच्चैकै त्यो परिवर्तनको सहायक हुँदैन, बाधक नै हुन्छ जहाँ पनि, त्यसले जहिले पनि
सत्तालाई भन्छ र तपाईँ त्यसको वकालत गर्नुहुन्छ,
त्यसलाई त्यसले जहिले पनि यथास्थिति सत्तालाई टिकाएर राख्ने नै काम गर्छ,
हजुर,
होइन, त्यसले मान्छेलाई तिमी आफैबाट परिवर्तन छ भने कहिले पनि भन्दैन,
हजुर,
यो अरूले बनाइदिएको संसार तिमी चाहिँ खालि काम गरेर मात्रै भन्छ,
हजुर,
होइन, त्यस कारणले गर्दाखेरि यो कतै मार्क्सवादसँग मेल खाँदैन, यो
हामी
ढुक्कसँग भन्न सक्छौँ,
हजुर,
नेताहरूले
मान्छे आफ्नो भोटको राजनीतिको लागि अथवा संसदीय राजनीतिमा प्रवेश गरिसकेपछि नेपालका कम्युनिस्टका नेताहरूले चाहिँ मार्क्सवादलाई धोती लगाइदिएका छन् भन्न मिल्छ?
अब कति धोती लगाएको छ त्यो जनताले हेर्दै जान्छन्, होइन, तर त्यो मार्क्सवादको
विचारमा मैले सोध्दैछु नि, तपाईं त मार्क्सवाद राम्रोसँग बुझ्या मान्छे हो,
त्यो चाहिँ मार्क्सवादको, त्यो मार्क्सवादको कदै पनि मिल्दैन, त्यो
मिल्दैन है,
त्यो मिल्दैन, त्यो
अनुनले आफूलाई कम्युनिस्ट भन्न सुहाउँछ?
अब कति पर्सेन्टको कम्युनिस्ट भन्नु, कम्युनिस्ट पार्टीको नेतै भएछन्, हामीले त मैले अब कसैको सर्टिफिकेट दिने कुरा
होइन, विश्लेषण गर्ने,
विश्लेषण गर्दाखेरि यस्तो पनि कम्युनिस्ट हुन्छन् र चाहिँ मान्छेले भन्छन्,
भन्न सकिन्छ,
भन्न सकिन्छ, र नेपालको कम्युनिस्ट भन्दाखेरि यो नउदारवादी कम्युनिस्ट भन्न सकिन्छ,
नयाँ विश्लेषण चाहिँ थपिया छ, थपिदिनु भएको छ,
मेरो विश्लेषण हो भनेदेखि यहाँका जुन अहिले कम्युनिस्ट भन्ने मान्छेहरू छन्
नउदारवादी,
जो सत्ताको वरिपरि लागिरहेका छन्, यो नउदारवादी कम्युनिस्ट हो, होइन, यो 46 सालपछि खास गरी, र यसको पनि एउटा पृष्ठभूमि छ,
हजुर,
मार्क्सवादी दृष्टिकोणले हेर्ने भनेदेखि, होइन,
हजुर,
त्यो पृष्ठभूमि के हो भनेदेखि, हाम्रो अर्थतन्त्र जहिले पनि विदेशबाट, होइन, डोनर एजेन्सीबाट चलेको छ, होइन, हिजोको दिनमा
प्रभुबाट चलेको छ भनौँ न,
प्रभु विभिन्न प्रभुहरू छन्, होइन, किन हाम्रो उत्पादन कम छ,
हजुर, होइन, आयात बढी छ,
होइन, आयात बढी छ, निर्यात कम छ,
हजुर,
होइन, अनि अर्थव्यवस्था हेऱ्यो भनेदेखि हाम्रो विदेशी वा आधारित बढी छ,
होइन,
र हिजो राणाकालको र बेलाको अर्थतन्त्र र अहिलेको अर्थतन्त्रको कुरा गर्ने भने खासै त्यसमा फरक देखिँदैन, हिजो राणाकालमा हामीले के गर्थ्यौँ त भन्दाखेरि प्राइमरी गुड्सहरू विदेश निर्यात गर्थ्यौँ, धान, चामल,
त्यो पनि छैन त, अर्बौँको धान र चामल मात्रै आउँछ वर्षमा,
त्यसपछि के गर्यौँ भन्दाखेरि सुगोली सन्धिपछि हामीले जवानहरू युवाहरूलाई
निर्यात गर्न थाल्यौँ,
अनि त्यो कुरा चाहिँ शासकहरूले लिन्थे,
हजुर,
निर्यात गर्यो गोर्खा भर्ती केन्द्र आदि कुराहरू,
हजुर,
अब अहिले के छ त हाम्रो अर्थ त यति सुगोली सन्धि 1816 पछि, होइन, हामीले अहिले पनि हाम्रो अर्थतन्त्रको आधार के छ त भन्दा रेमिटेन्स छ, होइन, अहिले पनि हामी युवाहरूलाई विदेश पठाइरहेका छौँ, त्यसलाई च्यानलाइज गरिरहेका छौँ,
उनका पसिना र जवानी हामीले चाहिँ बेचेर खाइरहेका छौँ,
हिजोको शासकले पनि त्यसै गरी खाएको थिए,
आज
पनि त्यसै गरी
खाए, त झन् बढिया छ भन्नु,
अब हिजोको राणा शासक थिए, राणा पछि शाह आए, शाह पछि फेरि अब पञ्चायत काङ्ग्रेस आयो,
होइन,
फेरि पञ्चायत आयो,
हजुर,
46 सालपछि फेरि सबै मिलेर आयो, काङ्ग्रेस सब कम्युनिस्ट सबै मिलेर आयो,
हजुर,
जो आए पनि शासक वर्गमा जो छ, होइन, अहिले पनि शासनमा जो छन् कम्युनिस्टहरू छन् शासनमा, होइन, त शासनको चरित्र उही छ, शासनको चरित्र फेरिएको
छैन,
शासनको
जो कि मार्क्सवादले भन्छ कि फेरिनु पर्छ, परिवर्तन हुनुपर्छ भनेर भन्छ मार्क्सवादले,
हिजो यिनै कम्युनिस्टहरूले, होइन, हामीले नै गीत गाउने थियो, बसाई हिँडेको तातीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड छ यो देश, मुठी भरलाई त स्वर्ग छ, आज तपाईँ लाइन हेर्नुहोस् त, कुनै विदेशी एम्बेसीको अगाडिको लाइन हेर्नुहोस्, होइन, राजधानी विभाग लाइन हेर्नुहोस्,
एयरपोर्टमा
गएर हेर्नुहोस्, होइन, तपाईँको अस्ति नै किर्तिपुरमा आयो, एमए पास्ट मास्टर गरेका विद्यार्थीले कोरियामा जानलाई कति रातभरि,
होइन,
गऱ्यो भने किन यस्तो भइरहेको छ त, होइन भन्दाखेरि हाम्रो अर्थतन्त्र हिजो राणाकालमा पनि प्राइमरी गुड्स विदेश पठाउने थियो, अहिले त्यहाँ गुड्स भनेको त्यो
व्यक्ति भएको छ, हाम्रो युवा शक्ति,
युवा शक्ति भएको छ। र त्यसैले हाम्रो र यसले हाम्रो अर्थतन्त्र चाहिँ एउटा यो सेवा क्षेत्रमा लागेको छ होइन, यो औद्योगिक क्षेत्रमा लागेको छैन। त्यसकारण यो कारणले पनि यहाँको मार्क्सवादले भने जस्तो एउटा आर्थिक कुरोले पनि चरित्र निर्धारण गर्छ।
हजुर,
हाम्रो राज्य व्यवस्थाको आर्थिक नै यस्तो भएको कारणले गर्दाखेरि नेताहरूको कार्यकर्ताको चरित्र पनि यस्तै भएको जस्तो मलाई लाग्छ। यसरी मैले 46 सालपछि अझै नौउदारवाद हावी भएपछि होइन, त्यो यहाँको कम्युनिस्टहरू पनि नौउदारवादी कम्युनिस्ट भएको छन्।
ती साँच्चैकै मार्क्सवादी बन्न सक्ने सम्भावना सङ्केत लक्षणहरू देख्नुहुन्छ?
अब त्यसैभित्र पनि मान्छेहरूले सङ्घर्ष गरिरहेका छन्, त्यसैभित्र पनि चिन्तन मनन गरिरहेका छन् होइन, बौद्धिक चिन्तन मननदेखि लिएर सैद्धान्तिक चिन्तन मननदेखि लिएर त्यसैभित्र पनि केही सङ्घर्ष गरिरहेका छन्, कोही बाहिरबाट पनि गरिरहेका छन्। नेपालमा त अझै राम्रो कुरो के देखिन्छ भनेदेखि सरकारमा पनि कम्युनिस्ट, सदनमा पनि कम्युनिस्ट, प्रतिपक्षमा पनि कम्युनिस्ट, जङ्गलमा पनि कम्युनिस्ट, चारैतिर कम्युनिस्ट, यति यस्तो त संसारमा कतै छैन होला।
त्यो चित्त बुझाउने बाटो हो कि तपाईँहरू जस्तै वामपन्थी प्रति धारणा राख्नेहरू?
तर वास्तवमा मार्क्सवादले भनेको थियो जनताको जीवनस्तर जबसम्म परिवर्तन उसले महसुस गर्दैन,
हजुर
होइन, जबसम्म श्रमिकले आफ्नो जीवनस्तरमा केही महसुस गर्दैन फेरिएको, जबसम्म किसानहरूले आफ्नो जीवनस्तरमा फेरिएको महसुस गर्दैन, जबसम्म तपाईँ हामी पत्रकार शिक्षक होइन
होइन
श्रमजीवी बेचेर खाने मान्छेले मेरो जीवन फेरिएको छ, म जीवन सुरक्षित छ, मेरो बच्चाहरूको जीवन सुरक्षित छ, मेरो बच्चाले पढ्न पाउँछ, मेरो मैले स्वास्थ्य पाउँछु होइन, परेको न स्वास्थ्य पाउँछु, सुरक्षा छ आदि छ, जबसम्म यो सुरक्षाको अनुभूति गर्दैन तबसम्म त्यहाँ हामीले जति कुरा गरे पनि त्यो कुरै मात्रै हुन्छ।
हस्, हामी अपेक्षा गरौँ, शुभेच्छा गरौँ होइन, जनताको आम श्रमजीवीको, जनताको, सर्वधाम मजदुर किसानको जनजीवनमा परिवर्तन आउने किसिमले गरी हाम्रा शासकहरू चाहिँ फर्क्यौँ त्यो सद्भावमा, सद्बाटोमा। यही शुभेच्छा गर्दै हाम्रो समय सकिएको छ आजको कार्यक्रमको लागि। यति व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, आफ्ना कुराहरू, आफ्ना महत्त्वपूर्ण अनुभवहरू र मार्क्सवादका विषयमा र काल मार्क्सका विषयमा आफूले जाने बुझेका कुराहरू राखिदिनु भयो। सुदीपजी, यहाँलाई धेरै धेरै धन्यवाद।
हवस्, तपाईँले पनि मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभयो आज मार्क्स जयन्तीको अवस्थामा। साँच्चैकै मार्क्ससँग सिक्ने भनेको उसको इमान्दारीता, उसको डेडिकेसन, उसको ल होइन, उसको त्याग तपस्या र अध्ययन र एउटा खोजप्रति उसको निष्ठा होइन, रिसर्च र खोजप्रति, समाजलाई बुझ्नेप्रति उसको निष्ठा, त्यो नै हामीले बदल्नेप्रति निष्ठा
बुझ्यो,
यो नै हामीले बुझ्न गर्न सक्यौँ भनेदेखि होइन त्याग, त्यो नै सच्चा आज मार्क्सको यो जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली, सच्चा श्रद्धाञ्जली हुनेछ। तपाईँको यो कुरालाई आम जनता समक्ष तपाईँको नारायण एफएमले पुर्याइदिनु भएकोमा तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। क्रान्तिजी, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको प्राध्यापन गर्दै आउनुभएका भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्व विद्यार्थी, मार्क र मार्क्सवादको विषयमा अध्ययन जानकार राख्नुभएका सुदीप श्रेष्ठ जी। कार्यक्रम जनसरकारको आजको लागि निर्धारित समय सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि यहाँलाई धन्यवाद। म क्रान्ति शाह अहिलेका लागि बिदा चाहन्छु। नमस्कार।